प्राणी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौ। आजको अंक शरणार्थी र स्थानीयलाई लक्षित गरी शुरू गरिएका विभिन्न सिपमूलक तथा आय आर्जनसँग सम्बन्धित कार्यक्रमहरू शुरू भएको सन्दर्भमा केन्द्रित छ। परियोजनाबाट लक्षित शरणार्थी र स्थानीयले गरिरहेका कामको बारेमा खोजी गर्छौ।
जम्मा कति खर्च भयो, खर्च कटा गरेर जति पैसा बच्छ, बचेको पैसा चाहिँ हामी सबैजनाले बराबर भाग लगाएर वितरण गर्छौं।
परियोजनाले गर्ने कामको तौर तरिका बारे लघु उद्यमशीलता परियोजनाका कार्यक्रम संयोजक गोविन्द घिमिरेसँग कुराकानी गर्छौ।
मागमा आधारित हामी सिप दिन्छौं, जुन उहाँहरूलाई जुन तालिम पश्चात जीविकोपार्जनमा सहयोग।
भूटानीहरू शरणार्थी हुनुपर्नाको कारण तथा त्यतिखेरको भूटानको बारेमा एकजना शरणार्थीको अनुभूति पनि छ, तर अहिले चाहिँ शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
शरणार्थी गतिविधि बेलडाङ्गी एक शरणार्थी शिविरमा भएको आगलागीमा परि पीड़ित शरणार्थीलाई सरकारले प्रति परिवार 1,500 रूपियाँ आर्थिक सहयोग गरेको छ। झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले हिजो सहायता रकम वितरण गर्नुभयो। यसै गरी अग्निपीड़ित शरणार्थीलाई दमक रेड क्रसले कपड़ा र भाँडा बर्तन दिएको छ। शर्ट प्यान्ट सारी चोलो र भाँडा बर्तन दिएको रेड क्रस उपशाखा दमकका अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। आगलागीको कारण अझै खुलेको छैन। गएको बुधबार राति भएको आगलागीमा परि 10 छाप्रा जलेका थिए। सेक्टर जीमा भएको आगलागीलाई फैलन नदिन छेउछाउका 8 छाप्रा भत्काइयो। भद्रपुर र दमक नगरपालिकाका दमकल प्रहरी र शरणार्थीले मिलेर आगो निभाएका थिए। छाप्रा जलेर घरबार विहीन भएका भूटानी शरणार्थी आफन्तका छाप्रामा ओतिएका छन्। यसैबीच बेलडाङ्गी 3 शरणार्थी शिविरको मेरीगोल्ड एकाडेमी स्कूलमा हिजो आगलागी भएको छ। आगलागीबाट स्कूलको एउटा कोठामा क्षति पुगेको छ। मेरीगोल्ड एकाडेमीमा कक्षा 8 पढाइ हुन्छ। तिमाई शरणार्थी शिविरको विद्यालय आजदेखि बन्द भएको छ। भूटानी शरणार्थीको तेस्रो देश पुनर्वाससँगै शरणार्थीको संख्या घटेपछि शुरू भएको शरणार्थी शिविर समायोजन अन्तर्गत तिमाई शरणार्थी शिविर सार्ने काम चलिरहेकोले विद्यालय बन्द गरिएको हो। तिमाई शरणार्थी शिविरमा ओएसिस एकाडेमी सञ्चालनमा थियो। यो स्कूल सन् 1993 फेब्रुअरी 2 शैक्षिक संस्था कारितास नेपालले सञ्चालन गर्दै आएको थियो। तिमाई शरणार्थी शिविरको बाल क्रीडास्थल 1 अघि नै बन्द गरिएको थियो। त्यहाँ रहेको अपाङ्ग केन्द्र पनि अस्ति सोमबारदेखि बन्द भएको छ। हिजोसम्ममा टिमाई शरणार्थी शिविरका 2,100 शरणार्थीलाई बेलडाङ्गी शरणार्थी शिविरमा सारिएको छ। अब सार्न बाँकी शरणार्थीको संख्या 2,400 छ। भूटानी शरणार्थीको टीम झापामा चलिरहेको पूर्वाञ्चल स्तरीय दोस्रो नकआउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा छानिएको छ। गएको शुक्रबारदेखि शुरू प्रतियोगिताको हिजो भएको क्वार्टर फाइनलमा सशस्त्र प्रहरी बल पाथिबरा गणलाई ट्राई ब्रेकरमा 3-1 हराउँदै भूटानी शरणार्थीको टीम सेमी फाइनलमा पुगेको हो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित शुरू प्रतियोगितामा शरणार्थी समूह, सशस्त्र प्रहरीको समूह सहित झापा, मोरङ र सुनसरीका 12 समूह सहभागी छन्। शरणार्थी सहायता संस्था कारितास र झापा जिल्ला खेलकुद विकास समितिले मिलेर प्रतियोगिता गरेका हुन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको सहयोगमा भएको प्रतियोगिताका विजेताले 1,00,000 र उपविजेताले 50,000 रूपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाइनल आउँदो बुधबार हुनेछ। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानी राजा जिग्मे खेसर नामग्यालले आफ्नो पालामा प्रजातन्त्रको राम्रो विकास भएको दावी गर्नुभएको छ। गएको शनिबार परेको भूटानको 104 राष्ट्रिय दिवसको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै राजाले निर्वाचित सरकार, नीति निर्माण तय गर्न बलियो कर्मचारी संयन्त्र र सरकारी संघ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले आफूले राजकाज गरेको 5 अवधिमा प्रभावकारी सामाजिक आर्थिक विकास गर्न सफल भएको दावी गर्नुभएको छ। भूटानी राजाले आफ्नो पिताले जस्तो देशका लागि काम गर्न नसकेको स्वीकार्नु भएको छ। तर प्रजातन्त्र, राम्रो शिक्षा, भ्रष्टाचार मुक्त देश तथा अन्य देशसँगको परनिर्भरता हटाउने विषयमा आफू सधैँ चिन्तित रहेको राजाको बनाइ छ। सक्षम व्यक्तित्व राजनीतिको माध्यमबाट देशको सेवा र विकास गर्न आउँछन् कि आउँदैनन् भन्ने कुरामा आफू चिन्तित रहेको भूटानी राजाले बताउनु भएको छ। सन् 1907 डिसेम्बरमा भूटानमा वाङचुक वंशको वंश परम्परा सहितको राजतन्त्र शुरू भएको थियो। वाङचुक वंश दक्षिणी तिब्बतबाट 15 शताब्दीमा भूटान छिरेको हो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थी र स्थानीयलाई लक्षित गरी शुरू गरिएका विभिन्न सिपमूलक तथा आय आर्जनसँग सम्बन्धित कार्यक्रम शुरू भएको सन्दर्भमा चर्चा गरौं। भूटानी शरणार्थी र शरणार्थीको बसोबास रहेको क्षेत्रका स्थानीय बासिन्दाको हितका लागि भन्दै संयुक्त परियोजनाहरू शुरू गरिएका छन्। यिनै मध्येका हुन् संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा संचालित मेडेप अर्थात लघु उद्यमशीलता परियोजना र लुथरन विश्व महासंघले चलाएको व्यावसायिक परियोजना। यी परियोजनाबाट विभिन्न खाले सिप सिकाउने, तालिम दिने, बजार र श्रमबीचको सम्बन्ध पत्ता लगाउने कायदा, उत्पादित वस्तु बेच्ने र हर हिसाब राख्ने लेखा पद्धति सिकाउने काम पनि भइरहेको छ। परियोजनाबाट लक्षित शरणार्थी र स्थानीयले गरिरहेको कामबारेमा थप चर्चा साथी गोपाल गर्चौलाबाट।
शरणार्थी र स्थानीयलाई संयुक्त रूपमा सिपमूलक एवं व्यावसायिक तालिमहरू दिएर आत्मनिर्भर बनाउने संयुक्त अभ्यास शुरू भएको छ। यही अभ्यास अन्तर्गत बेलनागी 3 शरणार्थी शिविरमा लुथरन विश्व महासंघ समेतको सहभागितामा बंगुर पालन तालिम प्रारम्भ भएको रहेछ। म त्यहाँ छु अहिले। एकजना महिला, यहाँको शुभ नाम?
अम्बिका बराल, दमक छ, दाबगाछी।
तालिम लिएर गएर बंगुर पाल्नु हुन्छ?
हजुर, त्यही छ।
अहिलेसम्म चाहिँ के पाल्नु भएको छ?
अहिले ब्रोइलर कुखुरा पालिरहेको छ। अब बंगुरको तालिम हुँदैछ, अब बिस्तारै यो तालिम सकेर बंगुर पाल्ने योजनामा छौँ। 1.5 महिनाभित्रमा चाहिँ हामीले पाल्न सुरु गरिसक्छौँ।
मेरो नाम पुणा कला बराल हो, म दमक छ, दाबगाछी।
तपाईँ पनि बंगुर पाल्ने तालिम लिन?
तालिममा
बंगुरका फाइदा के रहेछन् त? तपाईँलाई किन बंगुर नै पाल्न मन लाग्यो?
आर्जन हुन्छ अरे छिटै भनेर।
के जात हुँदो रहेछ बंगुरको थाहा पाउनु भयो?
हुर्रा अनि चोचे पाखरीवास थियो हिजो पढ्यो।
तालिममा सहभागी रहनु भएको एकजना पुरुष हुनुहुन्छ, यहाँको नाम?
नरसिंह राय हो। मेरो ठेगाना बेलायटु सेक्टर I3 हट नम्बर 13 हो।
बंगुर पाल्नु भएको थियो घरमा?
बंगुर भने लोकल यसो पाल्दै आइएको थियो र अब यता चाहिँ होइन, अब संसार केही दिने भनेर चाहिँ हामी पनि यसो तालिममा आजदेखि म पनि आएर बसिरहेछु।
तालिममा सहभागी एकजना अर्को महिला, यहाँको शुभ नाम?
मेरो नाम लक्ष्मा तामाङ हो, सेक्टर I1 हट नम्बर 49 बेलायटु।
तपाईँ चाहिँ शरणार्थी पर्नुभयो?
हजुर।
बंगुर पालन तालिम लिँदै हुनुहुन्छ। शरणार्थी शिविरमा त बंगुर पाल्न ठाउँ पनि छैन होला, घरहरू पनि साना छन्।
अब यसो ठाउँ यसो खोजेर भए पनि अब दुःख त गर्नु पर्यो नि, बाहिर अब कहाँ हुन्छ।
शरणार्थी हो तपाईँ पनि?
हो त। मेरो नाम ठगीमा राई हो, बेलनाइटु सेक्टर आई हट नम्बर 11-12।
बंगुर पाल्नका लागि शिविरमा कतिको अवसर छ र तपाईँ त शिविरमा साँगुरो ठाउँमा बस्नुहुन्छ, कहाँ लगेर पाल्ने?
यहाँ सरहरूले भन्नुहुँदैछ यहाँ ठाउँ व्यवस्थित भएको छ अरे होइन, त्यहाँ गएर चाहिँ अब यो तालिम लिएर चाहिँ त्यहाँ पाल्ने भन्नुभएको छ, अनि त्यस तालिम लिन आएको अहिले।
बंगुरका फाइदा के रहेछन् त, के बुझ्नुभयो त?
मैले घरमा आफै पालेको छु, त्यसमा चाहिँ हल्का फाइदा चाहिँ यहाँ चाहिँ के छ मैले त्यो राम्रो बुझिसकेको छुइनँ।
अहिले चाहिँ म दमक 6 दाबगाछी भन्ने ठाउँमा आइपुगेको छु। यहाँ सुनाखरी महिला कृषक समूहले शरणार्थी र स्थानीयलाई लाभ पुग्ने गरी बंगुर र कुखुरा पालनका लागि एउटा परियोजना नै सञ्चालन गरेको रहेछ। अहिले म बंगुर पालनको लागि तयार ठूलो खोरको अगाडि बढी छु र यसका व्यवस्थापक हुनुहुन्छ नारायण बरालजी। के छ यसको सञ्चालन र व्यवस्थापन?
यहाँका स्थानीय तल्लो वर्गका जातिहरूलाई समेटेर आय आर्जनको कार्यक्रम गर्न लागिएको छ, जसमा चाहिँ यसमा बंगुर पालनको कार्यक्रममा 20 बंगुर हुनेछन्। बच्चा उत्पादनको लागि पालिने बंगुर हुनेछन्। तिनीहरूलाई पालन पोषण गरेर तिनीहरूबाट आएको आमदानीले चाहिँ भूटानी शरणार्थीहरू 10 र स्थानीय विशेष गरी धिमाल दलित वर्गका मान्छेहरूको आय आर्जनमा सहयोग पुग्छ भन्ने हामीले आशा राखेका छौँ।
भित्रै पसौँ न यो बंगुर पालन केन्द्रमा। बंगुर त हालिसक्नु भएर यिनी रहेछ कि खोरमा, बिचमा खाइल ठाउँ छ, दुवैतर्फ बंगुरका लागि ठिका ठिकाका साना साना कोठा बनाइएको छ। कतिवटा बंगुर रहने हुन् यहाँ?
यहाँ उसले दिएको सहयोग चाहिँ हामीलाई 20 बंगुर, त्यसमा 18 पोथी जातका र 2 भाले जातका हुनेछन्। पछाडि अब तिनीहरूबाट उत्पादन भएको पाठाहरूलाई पनि अरू छप्नुपर्छ भनेर अहिले उसले दिएको इस्टिमेट भन्दा पनि हामीले 10 बढी लामो घर बनाएर पछाडिको लागि एकैचोटि गरौँ भन्नको लागि गरिएको।
साना साना कोठा, त्यसको छेउमा पानी खानका लागि होला डुँडहरू होइन?
डुँडहरू हो। यो चाहिँ बच्चा जन्मेपछि यो राखिन्छ, जन्मिने बेलामा 45 पछाडि चाहिँ यसबाट चाहिँ उसलाई खोरमा सारिन्छ।
उतापट्टि भएको चाहिँ यो जाली जाली भएको पल्लो घर चाहिँ कुखुरा हो?
त्यहाँ 2 कुखुराका घरहरू छन्, खोर छन्, जसमा 1,000 कुखुरा पाल्न सक्ने क्षमताका घरहरू हुन्। हामीले पहिलोपल्ट 400 कुखुरा हाल्यौं, झन्नै 100 कुखुरा बराबर हामीलाई 9,000 फाइदा भयो। त्यसदेखि अहिले फेरि 600 कुखुरा हालेर बेच्दैछौ। अब यसको चाहिँ अन्तिम हिसाब आइसकेको छैन, अलिकति 150 कुखुरा बेच्न बाँकी छ।
कुखुराको तिर पनि
यसमा चाहिँ अहिले यो अलिकति यो बर्ड फ्लू र के हल्लाले गर्दाखेरि कुखुराको मूल्याङ्कन चाहिँ अस्ति हामीले बेचेको भन्दा अलिकति कम मूल्यमा बेच्नु परेको लगभग अब हामी 3 दिनभित्रमा यो कुखुराहरू सबै बेचिसक्छौँ।
यसको लाभ चाहिँ शरणार्थी र स्थानीयले कसरी वितरण गर्ने?
एउटा हाम्रो खरिद समिति छ, खरिद समितिले निर्णय गरेर सामानहरू खरिद गर्छ, जम्मा कति खर्च भयो खर्च कट्टा गरेर जति पैसा बच्छ बचेको पैसा चाहिँ हामी सबैजनाले बराबर भाग लगाएर वितरण गर्छ।
सुनाखरी महिला समूह भन्नुभयो, यो त स्थानीयको होला, शरणार्थीको चाहिँ के छ त्यहाँ सहभागिता?
यो चाहिँ अब शरणार्थीको सहभागिता चाहिँ बाहिरबाट युनिसिआर एलडब्ल्यूएफले सिफारिस गरेर त्यहाँ अन्तर्वार्ता गरेर उहाँहरूलाई छनौट गरेर यहाँ पठाउनुहुन्छ। हामीले रिफ्युजीहरूलाई तपाईँ आउनुहोस् भनेर चाहिँ हामीले बोलाउन मिल्दैन। उहाँहरूले सिफारिस गरेका मान्छेहरू हाम्रो सम्पर्कमा आएपछि अनि हामीले सामूहिक रूपमा तालिमको कार्यक्रम गर्छौँ, तालिम दिन्छौँ अनि तालिम दिइसके पछाडि चाहिँ यो कार्यक्रम सुरु गर्छ।
पैसा नै बाँडिन्छ कि?
पैसै बाँडिन्छ।
कति बाँडियो यसपालि?
यसचोटि अब हामीले 100 कुखुरा बराबर 9,000 दरले फाइदा भएको छ। अब यो 600 कुखुरा बेचिसकेपछि जम्मा इन टोटल कति फाइदा हुन्छ अनि त्यसलाई चाहिँ बराबर बाँड्ने।
नारायण बरालजीसँगको कुराकानी पछि अहिले म पुगेको छु लोथरन विश्व महासंघ जो शरणार्थीको सहायतामा संलग्न छ त्यसका आय आर्जन अधिकृत प्रकाश बहादुर सिंह खड्कासँग केही जिज्ञासा लिएर। प्रकाशजी, शरणार्थी र स्थानीयलाई संयुक्त रूपमा एकै ठाउँ राखेर तालिम दिँदै गर्नु भएको छ, यसको अर्थ के?
यो वास्तवमा हामीले चाहिँ यो लुथरन विश्व महासंघ र युएनएचसीआरसँग छलफल गरी जसरी यहाँ अहिले शरणार्थीहरू बसोबास गरिरहेछन् 20 वर्षदेखि, स्थानीय स्तरमा पनि यो कार्यक्रम लाइभलीहुड प्रोग्राम लाउनुपर्छ भन्ने हिसाबले लगिएको छ, जसमा शरणार्थी यो मतलब तेस्रो देश पुनर्वास नभएका अथवा उनीहरूले फर्म नभरेका शरणार्थीहरूलाई यसरी घरमै बस्नुभन्दा शिविरभित्र र शिविर बाहिरका महिला दिदी बहिनीहरू बीच मेलमिलाप हातेमालो गराउने एउटा हार्मोनिक रिलेसन बिल्डअप गर्ने उद्देश्यले गरियो।
म अहिले बेलडाङ्गी 3 शरणार्थी शिविर आइपुगेको छु। शरणार्थी शिविरका धेरै छाप्राहरूमा आय आर्जनका लागि सानातिना खुद्रा मसिना प्रयासहरू भएका प्रशस्त देख्न सकिन्छन्। तिनै मध्ये बेलडाङ्गी 3 शरणार्थी शिविरमा रहेको एउटा सानो चटपटे पसल भएठाउँ आइपुगेको छु अहिले। यहाँको नाम?
मेरो नाम रेशमा दर्जी, बेलडाङ्गी 3 सेक्टर E4 हट नम्बर 84।
कति वर्ष चटपटे व्यवसाय गरे?
अहिले यस्तै 12-13 दिन भयो।
कुनै संघ संस्थाहरूले तालिम दिएर सिकाएर थाल्नु भएको हो कि?
हजुर, संघ संस्थाहरूले नै युएनडिपीले तालिम दिएर गर्न थालेको लघु उद्यम यो विकास कार्यक्रमबाट चाहिँ।
के गर्नुपर्छ भन्नुहोस् न त चटपटे बनाउँदा?
चटपटे बनाउँदा त चटपटे हुँदा झापा जिल्लामा पनि अब थुप्रै रहेछ छन् अब होइन, चटपटे अब पहिला नै अलिअलि बेचिएकै हो, तर अब यहाँ सरहरूले चटपटेको तालिमको लागि चाहिँ चितवन जानु भनेर भन्नुभयो होइन। अब चटपटे तालिमको लागि चितवन किन र भनौँ न, तपाईँहरू जानुहोस् उहाँ हेर्नुहोस् अनि आफ्नो अनुभवहरू बटुलेर ल्याउनुहोस् अनि मलाई भन्नुहोस् भनेर भन्नुभयो। चितवन गयौँ, चितवन जाँदाखेरि त साँच्ची नै हेर्दाखेरि त अब चटपटे त युनिक रहेछ नि त, चटपटे झापा जिल्लाभरि छैन रहेछ।
कस्तो भन्नु त?
धेरै आइटम्सहरू छ क्या चटपटेको, थुप्रै छ, मकैको चिउरा, अब यो गहुँको चिउरा, चिउरा यो दालमोटहरू, मरमसलाहरूको आइटम्स थुप्रै छ, भुजाहरूकै आइटम्स झन्डै 12-13 वटा छ, मरमसलाकै छ अब 6-7 वटा छ।
कतिको बेचिन्छ दिनमा चटपटे?
नाफा त अब यो घरमा राखेको 150 जस्तो चाहिँ बस्छ।
बजारतिर लान भ्याउनुहुन्न?
बजारतिर लान भ्याइन्छ, यो सबै घरेलु आइटम छ, आफूले बनाउने हो।
के भन्नु त, घरमा बनाउने चाहिँ?
घरमा बनाउने मरमसला सबै घरमा हो, यो अब मकैको चिउरा भयो, गहुँको चिउराहरू भयो, सबै घरमा बनाउने आइटम्स हो। मसलाहरू सबै बजारबाट किनेर लान्छु।
कतिको लगानी गर्नुभयो चटपटे पसलमा?
लगानी त सरहरूले नै सुरु गरिदिनु भएको, यस्तै 3,000 जस्तो।
लुगा सिलाउने काम गरिरहनु भएको एकजना दिदी, यहाँको नाम?
मेरो नाम सरिता दर्जी, B245 बस्छु होइन।
के सिलाउनु आउँछ तपाईँलाई?
पहिला चाहिँ होइन मैले बेसिक ट्रेनिङ चाहिँ गरेको थिएँ होइन, अन्त अहिले चाहिँ म एडभान्स गरिरहेको छु, मलाई स्किल ट्रेनिङ लघु उद्यमले नै दिइरहेछ, गरिरहेछु।
के आउँछ सिलाउनु?
पश्चात चाहिँ व्यवसाय गर्ने इच्छा छ।
अहिले चाहिँ तालिम मात्रै लिँदै गरे हो त?
अहिले चाहिँ तालिम लिँदैछु होइन, अन्त धेर थोर गरिरहेछु, कुर्ताहरू सिलाउँछु, स्कुलको सर्टहरू सिलाउँछु।
दिनमा कति जति मान्छे आउँछन् तपाईँ कहाँ लुगा सिलाइ माग्न?
अहिले त यति भ्याउै हुँदैन, किनभने यो ट्रेनिङले गर्दाखेरि होइन, दमकमै म चन्द्र सूर्यमा ट्रेनिङ लिँदैछु, अन्त तिनीहरू हुन्छ, त्यसै कारणले व्यवसाय चलेको छैन अहिले।
सुर त व्यवसाय गर्ने नै हो नि?
हो नि, हो पक्का हो, व्यवसाय नै गर्ने होइन, किनभने हामीलाई यो लघु उद्यम हाम्रो क्याम्पमा आउँदाखेरि चाहिँ हामीलाई 7 दिनको बिजनेस ट्रेनिङ दिएको थियो, त्यो ट्रेनिङले चाहिँ यति पवार पारेको छ कि पछि गएर चाहिँ बिजनेसै गर्ने, बिजनेस छनौट गर्यौँ हामीले, त्यस पछाडि अब स्किल ट्रेनिङ आउँदैछ, यो ट्रेनिङ पछाडि चाहिँ अब टेलरिङको व्यवसाय नै गर्ने म।
शरणार्थी र स्थानीयलाई लाभ पुग्ने गरी सञ्चालित यस्ता धेरै प्रयासहरू मध्येको एउटा मान्न सकिन्छ। पूर्वी झापाको गरामनी गाउँ विकास समितिको 2 नम्बर वडामा महिलाहरूलाई लक्षित गरी सञ्चालित व्यावसायिक तालिम लिएका कतिपय स्थानीयहरूले आय आर्जनका लागि केही सानातिना प्रयास समेत गरेका छन्। शरणार्थी शिविर गोलधाप नजिकै थियो यहाँ केही समय अगाडिसम्म, र शरणार्थी प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग पुर्याउने प्रयास स्वरूप सञ्चालित एउटा आय आर्जन परियोजनाबाट च्याउ खेती सम्बन्धी सिप सिक्नु भएकी एकजना गाउँले महिलासँग एकैछिन भेटौँ।
मेरो रिता प्याकुरेल।
तपाईँले च्याउ खेती गर्नुभएको?
हो त।
कति पोका?
40 पोका छन् यहाँनिर।
यो शरणार्थी र तपाईँहरूलाई गाउँलेलाई संयुक्त रूपमा दिएको तालिमहरू केही थियो त्यस्तो?
शरणार्थीले प्रभाव पारेका क्षेत्रलाई भन्ने हामीले बुझेर च्याउ खेतीका लागि 5 दिने तालिम लियौँ हामीले।
यसमा तपाईँको लगानी कति छ?
2000 जति पुग्या छ 2000। अब यो डोरी सोरी परालहरू बिउ पोका गर्दाखेरि
कति समय लाग्ला यसको फसल यसको फल आउन भनौँ न यसको आमदामी लिन कति समय लाग्ला? अब
रोपेका 22 दिनदेखि उम्रिन्छ अरे, आज 4-5 दिन भयो। 90 दिनसम्म हामीले प्रयोग गर्न उम्रिराख्छ अरे 90 दिनसम्म।
यसअघि कहिले च्याउ खेती गर्नुभएको थियो?
थिएन, पहिलो चोटि हो यो हाम्रो।
नयाँ काममा हात हाल्न कसरी आत्मविश्वास जाग्यो त तपाईँलाई?
अब सिकाउनु भयो, अब पक्कै पनि सिकेपछि आउँछ हामीलाई भन्ने आँटा आयो।
शरणार्थी भन्नाले झट्ट हाम्रो दिमागमा आफ्नो देशबाट खेदिएर कुनै देशमा तोकिएको निश्चित ठाउँमा तोकिएकै सहयोगका भरमा बस्ने मानिसहरूको सम्झना आउँछ। त्यसो त संसारका अन्य देशहरूको प्रचलन यस्तै छ, तर भूटानी शरणार्थीको हकमा यो कुरा हुबहु मिल्दैन। उनीहरूलाई बस्ने निश्चित ठाउँ र सहायता त दिइन्छ नै, तर भूटानीहरू त्यतिमा मात्रै सीमित छैनन्। अझ सहायता संस्थाहरूले नै उनीहरूलाई विभिन्न सिपमूलक ज्ञान सिकाइरहेका छन्। आय आर्जन सम्बन्धी यस्ता ज्ञान सिकेपछि उनीहरूले काम पनि शुरू गरेका छन्। शरणार्थी र स्थानीयका लागि लक्षित कार्यक्रमहरूको तौर तरिकाबारे राष्ट्रिय लघु उद्यमशीलता विकास कार्यक्रमका संयोजक गोविन्द घिमिरेसँग साथी सावित्रा ढुङ्गानाले गर्नुभएको कुराकानी सुनौं।
लघु उद्यम विकास कार्यक्रम चाहिँ झापामा आयो, झापा र मोरङ जिल्लामा। यो चाहिँ क्याम्प र क्याम्प वरिपरिबाट सुरु गर्ने भनेर आयो। यो यहाँ आउनुको मुख्य कारण चाहिँ के हो भन्नुलाई भने, यो जुन जोइन्ट निड एसेसमेन्ट भएको थियो, त्यो जेएनए भन्छ, त्यो जोइन्ट निड एसेसमेन्टकै परिणाम चाहिँ हामी यहाँ आएका हौँ। र लघु उद्यम विकास कार्यक्रमको लामो अनुभव, जसले चाहिँ निम्न आय भएका व्यक्तिहरूको मा काम गरेको अनुभवको आधारमा यो ठाउँमा पनि क्याम्प र क्याम्प वरपरका त्यस्ता बस्तीहरूमा चाहिँ प्रभावित क्षेत्रबाट चाहिँ केही उद्यम व्यवसायको क्षेत्रमा काम गर्न सकिन्छ कि भन्ने उद्देश्यले यहाँ आएको हो, र त्यहाँ यो दुवैलाई समेटेर अगाडि बढ्नको लागि यो कार्यक्रमले अहिले काम गर्दैछ।
के कस्ता खालका सिपमूलक तालिमहरू सञ्चालन गरिरहनु भएको छ?
यो चाहिँ डिमान्ड बेस मागमा आधारित हुन्छ। उहाँहरूले त्यो ठाउँमा आफ्नो क्षमता, आर्थिक र रुचि, इच्छा, पारिवारिक सहयोग, यस्ता हरेक कुरालाई हेरेर उहाँले जुन कुराबाट मेरो आफ्नो पारिवारिक स्थिति अथवा 2000 पैसा कमाउन सक्छु भन्ने उहाँहरूलाई लाग्छ, र भोलि लगानी गर्न सक्छु भन्ने कुराहरू उहाँहरूले हेर्नुहुन्छ, र त्यसका आधारमा उहाँले छनौट गरेपछि मागमा आधारित हामी सिप दिन्छौँ, जुन उहाँहरूलाई जुन तालिम पश्चात जीविकोपार्जनमा सहयोग हो।
अहिलेसम्म स्थानीय र शरणार्थीले कस्तो कस्तो खालको तालिम सिप छानिरहेका छन् त?
एउटा उत्पादनमूलक र सेवामूलक व्यवसायहरूलाई चाहिँ छान्नु भएको छ, जसमा उत्पादनमूलक अन्तर्गत क्याम्पबाट जुन चटपटे बनाउने व्यवसायदेखि लिएर बाहिर चाहिँ फर्निचर, च्याउ खेती, तरकारी खेती, मुढा बनाउने, ऱ्याक बनाउने, यस्ता कामहरू चाहिँ उत्पादनमूलक भयो भने, सेवामूलकमा चाहिँ जुन सिलाइ कटाई, ब्युटी पार्लर, यी कुराहरूलाई, यो कपाल कटिङ, होटल, यस्ता कुराहरू चाहिँ सेवामूलक व्यवसायहरू चाहिँ उहाँहरूले मागमा अगाडि बढाइराख्नु भएको छ।
त्यसो भए त शरणार्थी र स्थानीयहरूले फरक फरक तालिम सिप रोज्दा रहेछन्।
कारण के हो भने, म सिप पाएँ भने यो गर्छु भनेर उहाँलाई लाग्यो, र सबै कुराले त्यो काम गर्दा उहाँले जीविकोपार्जन हुन्छ भने हामी त्यो तालिम चाहिँ मागमा आधारित जुन लघु उद्यम हुनु पर्यो दिन्छौँ।
शरणार्थीको हकमा त अलिक फरक होला नि, तालिम दिइसके पछाडि लगानीका कुराहरू पनि आउलान्, त्यसको लागि चाहिँ तपाईँहरू केही सपोर्ट गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ?
अब हामीले चाहिँ प्राविधिक सहयोग हो, र आर्थिक रूपमा उहाँहरूलाई सहयोग गर्ने भन्ने छैन, तर सिप तालिम दिइसकेपछि उहाँहरूलाई लोनको आवश्यक, पैसाको आवश्यकता पर्छ, त्यो पैसाको आवश्यकता परेपछि चाहिँ हामीले के गर्न सकिन्छ भनेर हामीले क्याम्पमा पनि एउटा जुन बीआरडब्ल्युएफ छ, जसले चाहिँ लोनको कामहरू पनि गरिराखेको रहेछ, उद्यम गर्न चाहनेको लागि चाहिँ कर्जा प्रवाह गर्दो रहेछ, हामीले उहाँहरूसँग बसेर पनि कुराहरू चाहिँ गरेका छौँ, तर त्यो सबै कुरा त्यसले पुग्छ भन्ने चाहिँ छैन उद्यमी अनुसार। यो कम्युनिटी र भित्रका मान्छेहरू राख्नको एउटा कारण चाहिँ के हो भने, समूह जमानतमा ऋण दिने कुनै वित्तीय संस्थाहरूले दियो भनेदेखि उहाँहरू चाहिँ समूह अजमानत भयो र क्याम्पको र क्याम्प बाहिरका साथीहरू मिलेर काम गर्नुभयो भने बाहिरका साथीहरूले लिएको ऋणले पनि उहाँहरू व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ भन्ने उद्देश्यले अगाडि बढिएको हो। तर त्यो वित्तीय संस्थाहरूसँग बसेर छलफलको प्रक्रियाहरू अगाडि बढिरहेका छौँ, कतिसम्म हुन सक्छ सक्दैन, यदि सकेन भने यो नीतिगत कुराहरूको लागि चाहिँ अब UNHCR, BRWF र कार्यक्रम RCUहरूसँग चाहिँ बसेर छलफल गर्नुपर्ने हुन्छ।
व्यक्ति छनौटको प्रक्रिया चाहिँ के के छ?
बाहिर कम्युनिटी जुन समुदायका मान्छेहरू हुनुहुन्छ उहाँहरू जाँदा चाहिँ हामी एउटा सामाजिक परिचालन जसबाट चाहिँ हाम्रा ए फर्म बी फर्म जुन उद्यमशीलता छनौट अनि घरधुरी सर्वेक्षण यस्ता कामहरूबाट अगाडि बढ्छौँ भने क्याम्पमा जाँदा चाहिँ जुन हामी एउटा UNHCRले हामीलाई एउटा नाम लिस्टहरू यदि हामी आफै भिजिट गर्न जाँदाखेरि पनि आएका नामहरू छन् भने हामी UNHCRले दिन्छौँ र उहाँहरूले भेरिफाई गरिदिनुहुन्छ र उहाँहरूले छनौट गरेका उद्यम गरेर केही खान्छु भन्ने मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ छनौट गरेर अगाडि हामीलाई नाम लिस्टहरू पठाउनुहुन्छ र त्यसकै आधारमा उद्यमशीलता विकास तालिममा राख्छौँ र आफ्नो प्रक्रियामा अगाडि बढाउँछौँ।
अहिलेसम्म शरणार्थी र स्थानीयलाई कति चरणमा तालिम दिइसक्नुभयो?
टिमआईमा हामीले जम्मा दुईवटा तालिममा एउटा तालिममा चाहिँ संलग्न गरायौँ, अरू क्षेत्रमा पनि हामीले एउटा दुईवटा अब त्यो आवश्यकता अनुसार।
यो बीचमा शरणार्थी अनि स्थानीय दुवैको प्रतिक्रिया चाहिँ कस्तो छ?
हामी सुरुवातमा छौँ, लघु उद्यम विकासको आफ्नै चरण लामो प्रक्रिया भएकोले गर्दा यसलाई अलिकति समय लिन्छ। अब अहिले जुन अहिलेसम्मका गरेका क्रियाकलाप हामी अगाडि बढ्ने क्रममा छौँ, अहिलेसम्म त्यस्तो प्रतिक्रिया आउने गरी यही गरेको भन्ने कुराहरू देखिने लायकका केही मात्र छन्, हेरौँ अहिलेसम्म नराम्रो चाहिँ छैन।
यसले तपाईँको विचारमा शरणार्थीहरूलाई कस्तो फाइदा पुग्ला?
जसले चाहिँ सृजनशील हातहरू छन्, म केही गर्न पाए हुन्थ्यो र मलाई यतिले पुगेन, अलि धेरै कमाउन पाए हुन्थ्यो, आफ्नो परिवार पाल्नको लागि केही गर्न पाए हुन्थ्यो भन्ने मान्छेहरू हुन्छ, उहाँहरूले आर्थिक रूपमा यदि चल्ने व्यवसाय छान्नु भने त्यसबाट रोजगारीको चाहिँ सिर्जना हुन्छ र उहाँहरूले आफ्नो हातमा सिप साथसाथै पैसाको पनि जो गर्न सक्नुहुनेछ।
शरणार्थी अनि शरणार्थी छिमेकीहरू भनौँ, शरणार्थी प्रभावित क्षेत्रका स्थानीयहरूलाई सँगै राखेर यसरी तालिम दिएपछि शरणार्थी र स्थानीय बीचको सम्बन्ध पनि त बलियो हुन सघाउँछ होला नि यो कार्यक्रमले।
पक्कै पनि जोइन्ट रूपमा काम गर्दाखेरि दुवैलाई यो मेरो हो भन्ने भावना सिर्जना होस् र त्यसबाट दुवै पक्षलाई लाभ होस्, किन भन्दा क्याम्पका साथीहरूसँग चाहिँ धेरै सिपहरू अलरेडी भएको पनि हुनसक्छ, कम्युनिटीका साथीमा भएका सिप जाँगर क्याम्पभित्रका साथीमा पनि स्थानान्तरण हुँदा एक अर्काबाट पनि धेरै कुरा सिकिने हुँदा र सामाजिक सद्भावदेखि लिएर सम्बन्धका कुराहरूलाई हेर्दा पनि यसले पक्कै पनि फाइदा पुगेको छ।
अहिलेसम्म यो कार्यक्रमले यो तालिमले कति शरणार्थी र स्थानीयलाई समेट्यो?
दुईटै गरेर झापा र मोरङ गरेर हामीसँग करिब 259 जनाले उद्यमशीलता विकास तालिम पाइसक्नु भएको छ भने क्याम्पका जुन साथीहरूमा सायद 55-56 कतिले चाहिँ यो तालिमहरू पाइसक्नु भएको छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय लघु उद्यमशीलता विकास कार्यक्रमका संयोजक गोविन्द घिमिरे, परियोजनाले गर्ने कामको तौर तरिका बारे बताउँदै।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा यो तीन जिल्ला हामीले शरणार्थी र स्थानीयलाई लक्षित गरी शुरू गरिएका विभिन्न सिपमूलक तथा आय आर्जनसँग सम्बन्धित कार्यक्रमहरू शुरू भएको सन्दर्भमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेची ट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ। अब भूटानीहरू शरणार्थी हुनुपर्नेको कारण तथा त्यतिखेरको भूटानको बारेमा शरणार्थीको कुरा सुन्ने पालो।
अहिले म खुदुनाबारी शरणार्थी शिविरको सेक्टर F1 आइपुगेको छु। सेक्टर F1 को एउटा छाप्रोभित्र एकजना शरणार्थी, यहाँको नाम थर्के पर्यो।
मेरो नाम केके राई, भूटान सामरुङ डिस्ट्रिक्ट डाइफाम डुङखाकबाट, हस्तिनापुर ब्लक गोलेन्ती गाउँबाट।
तपाईँको यहाँको ठेगाना चाहिँ?
खुदुनाबारी सेक्टर F1 हट नम्बर 38।
भुटानमा के गर्नुहुन्थ्यो?
भुटानमा 1977 टिचरकै पेसा गर्थे म।
पढ्न चाहिँ कहाँ पढ्नुभयो?
प्राइमेरी लेभल चिराङ सलामी स्कुलमा, त्यस पछाडि 1971 सर्वङ सेन्ट्रल स्कुल।
कस्तो थियो त्यो बेला भुटानमा पढाइ?
त्यति बेला पढाइ भनेको त एकदमै राम्रो स्तरीय थियो, नानीहरूको अनुशासन राम्रो, टिचर भनेपछि हामीलाई बहुतै डर लाग्थ्यो, त्यसै कारणले जहाँ डर छ त्यहाँ आफूलाई राम्रो ज्ञान बुद्धि पाइने रहेछ। 85 चाहिँ नेपाली पनि पढाउँथ्यो, जुन बेला हामीले पढ्यौँ भुटानमा टिचर्स भनेको साउथ इन्डियन मात्रै हुन्थ्यो। 1970 को सेप्टेम्बर देखि चाहिँ भुटानको प्रोडक्ट टिचरहरु भयो किनभने 1968 देखि भुटानमा टिचर ट्रेनिङ साम्ची टिटीआईमा खोल्यो।
तपाईले पनि भुटानमा मास्टरी गर्नुभएछ, कुन विषय पढाउनुहुन्थ्यो?
नेपाली बाहेक इंग्लिस सब्जेक्ट सबै पढाउँथे, साइन्स, म्याथ, नेपाली, जोंखा बाहेक अरु सबै सब्जेक्ट पढाउँथे।
भुटानको गाउँघरको कुरा गरौं न, कस्तो थियो तपाईको गाउँघर?
त्यहाँ नेपाल र भुटानको हावापानी एकै नै छ, जुन पनि खेतीबाली लाउँदा एकै खालको हो। तराई पहाड भन्ने भुटान र नेपालको त्यति फरक छैन, बस्नु खानु लाउनु सबै राम्रै नै थियो।
छरछिमेकीहरू को थिए?
तामाङ गाउँ, बाहुन, राई, लिम्बु सबै जातिहरू वरिपरि थियौँ हामी।
तपाईँका डुक्पा साथीहरू पनि भए?
डुक्पा साथी भनेको माथि डुक्पा गाउँमा सामलुङ डिस्ट्रिक्टकै अन्दरमा पर्छ सिङ्खलौरी भन्ने ब्लकमा गएर म 9 वर्ष त्यहाँनिर सेरसोक्पा गाउँमा टिचिङ गरे, त्यति बेला त्यहाँको साथीहरू भए।
भुटानमा विशेष गरेर तपाईँको त्यो गाउँठाउँका मान्छेहरूको पेसा चाहिँ के थियो?
अलिकति पढा लेखा भएकोहरू सानोतिनो सरकारी नोकरी गर्नुहुन्थ्यो, बाँकी कृषक नै गर्नुहुन्थ्यो।
तपाईँको परिवार?
मेरो साइला भाइ आर्मीमा थियो, अहिले पनि ऊ चाहिँ भुटानमै छ, साइली बहिनी भुटानमै छ, बाँकी हामी सबै यता आएको। जागिर गर्ने भनेको साइला भाइ र म थियौँ।
त्यो पछिल्लो पटक भएको जनगणनामा तपाईँको परिवार कति नम्बरमा पर्यो?
नम्बर त हाम्रो परिवार सबै एक नम्बरमै परेको।
सरकारी सेवा सुविधाहरू चाहिँ के थियो भुटानमा?
सबै नै थियो, अब हस्पिटल थियो, स्कूल भयो, त्यहाँनिर निशुल्कै हस्पिटलमा पनि दबाई औषधि हुने, स्कूलमा नानीहरूलाई पढाउनुको विषयमा पनि निशुल्कै हो। साह्रो अप्ठ्यारो त त्यति थिएन, खेतीबाली लाउँदा पनि जसले राम्रो लगायो, कृषि क्षेत्रमा राम्रो काम गर्नेहरूलाई सरकारबाट राम्रै प्रोत्साहन थियो।
भुटानमा जागिर जीवन बिताउनु भएको रहेछ, सुखैसँगले बाँच्नु भएको रहेछ, कसरी देश छाडेर हिँड्नु पर्यो?
मलाई चाहिँ खासै त्यहाँ अलिकति एलिगेसन लाग्यो, अभियोग लाग्यो, जुन चाहिँ कुरो मैले नगरेको कुरोलाई त्यहाँ सरकारबाट तैँले यस्तो गरेछस् उस्तो गरेछ भन्दाखेरि मैले होइन गरेको छुइनँ भन्दा पनि होइन यसरी तैँले गरेको भन्दैछ गरेको हो भन्दा तर प्रुफ चाहिँ उनीहरूले लाउन सकेन। तर वास्तवमा मैले कति नै गर्दा पनि जेल चलन गर्ने कुरा भयो, त्यसमा मैले सिधै भने मलाई जेल पनि नलाइदिनुहोस्, मलाई नकुटिदिनुहोस्, बरु तपाईँलाई प्रुफ लाग्दैन भने, विश्वास लाग्दैन भने मलाई छातीमा गोली लाउनुहोस् भन्दा पनि उहाँले मान्नु भएन। आखिरमा म यो एउटा ब्लकको जिम्मा तैँले लिनुपर्छ, यदि आतंककारीले कुनै पनि घटना घटेमा तैँले जिम्मा लिनुपर्छ भन्दा म सक्दिनँ भन्दाखेरि त जेल जानुपर्छ भन्दाखेरि म डर लाग्यो, मेरो ज्यान जोगाउनुको लागि मलाई, त्यसले गर्दाखेरि म होइन म देश छोडेर जान्छु भनेर नभनेजेलसम्म तिनचोटि लेखा दिँदाखेरि तिनचोटिमा चाहिँ देश छोडेर जान्छु भन्दा मात्रै उनीहरूले एक्सेप्ट गरेर त्यसरी म चाहिँ अनि भागेर आएको।
भनेपछि नेपाली भाषीहरूलाई खेदाउन भुटान सरकारले अनेक खालका प्रपञ्च रच्यो अघि,
जो चाहिँ अलिकति बाठा टाठा हुनेलाई अलिकति शङ्खाघर, विशेष गरी शङ्खाकै आधारमा कतिजनालाई विभिन्न यातना दिए जसमा कि उहाँलाई प्रुफ पनि पुग्नु पर्थेन, उहाँलाई शङ्खा गरेर भन्दै काफी भइहाल्यो, त्यसले गर्दाखेरि कति मानिसहरू भागेर आएका छौं।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भुटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमा राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ। अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ, फर्किबस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।